Radio Veri FM, Radio Veri FM,
Radio Veri FM, Antana Betuplo Cha, Rexy Duituplo, Sat Megahertz. छिटो छरितो सूचना पाउने व्यवस्था गर्न सरकारवालाको माग, प्रदेश सुहाउँदो सूचना आयोगको गठनको प्रस्ताव,
स्थानीय तहमा जनसङ्ख्याको आधारमा कर्मचारी पठाउने केन्द्र सरकारको तयारी, करिब 37,000 कर्मचारी पठाइने,
54 सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज भारत जाँदै यसअघि भएका सन्धि सम्झौता कार्यान्वयन गर्नुपर्नेमा जोड,
कालो हरिणको शिकार गरेको मुद्दामा भारतीय अभिनेता सलमान खान पक्राउ, 5 वर्षको जेल सजाय,
र सुर्खेतको रानीवासमा हुने राष्ट्रपति रनिङ सिल्डका लागि छनौट खेल सुरु, धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर र विराटनगर विजयी। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट डिलु र मधुबनको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले साउन 1 गतेदेखि प्रदेश सूचनाको हक सम्बन्धी कानून लागू गर्ने जनाएको छ। सूचनाको मन्त्रालयले सुखेतका पत्रकारसँग छलफल गर्दै आगामी आर्थिक वर्षको साउनबाट सूचनाको हक सम्बन्धी कानून लागू हुने जनाएको हो। प्रदेश सूचनाको हक सम्बन्धी कानूनको मस्यौदामा संघीय सूचनाको हकसँग नबाझिने गरी मन्त्रालयले कर्णाली प्रदेश सुहाउँदो प्रदेश सूचना आयोग गठनको प्रस्ताव गरेको हो। प्रदेश सूचनाको हक मस्यौदामाथि सूचना प्राप्त गर्ने प्रक्रिया लामो र झन्झटिलो हुन गरेको सुझाव सबैभन्दा धेरै आउने गरेका छन्। सूचना छिटो र छरितो बनाउनुपर्ने, सरकारी कार्यालयहरूमा मात्र नभई निजी सङ्घ संस्थाहरूले पनि सूचना सार्वजनिक गर्नुपर्ने, सूचनाको हक नागरिक स्तरसम्म पुर्याउनुपर्ने सुझाव दिएको छ। यस्तै कर्णाली प्रदेश सुहाउँदो हुनुपर्ने, सूचना अधिकारीहरूलाई अधिकारसहितको अख्तियारी दिनुपर्ने, सूचना लुकाउने र झुटो सूचना दिने अधिकारीलाई कडा कारवाही गर्ने प्रावधान राख्न मन्त्रालयलाई सुझाव दिएको छ। आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले प्रदेशका मन्त्रालय कार्यालयहरू सूचना मैत्री बनाउने खालको सूचनाको हक बनाउन लागि परेको जानकारी दिनुभएको छ। उहाँले सूचनाको हक सम्बन्धी परिभाषाहरू परिवर्तन हुँदै आएको भन्दै सूचनाको हक सम्बन्धी केन्द्रको कानूनसँग नबाझिने गरी कानून तयार गर्ने बताउनुभयो।
सूचनाका हक सम्बन्धीका परिभाषाहरू मलाई समय अनुकूल चाहिँ परिवर्तित हुँदै आइरहेका छन्। त्यो एउटा विगत थियो जो सूचनाबाट पूरी वञ्चित विगत थियो, मलाई थाहा पाउनु पर्यो। हरेक चाहिँ सार्वजनिक निकायका मतलब गतिविधिहरू थाहा पाउनु पर्यो। त्यसो भए हुनाले अहिले यो प्रदेशमा खास गरिकन केन्द्रमा चाहिँ सूचनाको मतलब हक सम्बन्धीको अलग्गै ऐन छ, तर त्यो ऐनसँग नबाझिने गरिकन हाम्रो प्रदेशको आवश्यकतामा, हाम्रो प्रदेशको मौलिकतामा हामीले यो कानुन चाहिँ निर्माण गर्न खोजिरहेका छौँ।
उहाँले प्रदेश सरकारले सूचनाको हक सम्बन्धी ऐन नियम बनाएर यसलाई प्रभावकारी बनाउनतर्फ आफूहरू लागि परेको बताउनु भएको छ। मन्त्री भण्डारीले कर्णाली प्रदेशका नागरिकको सूचना पाउने अधिकार कसरी सुरक्षित हुने गरी कानून निर्माण हुने भन्दै यसका लागि आफूहरू विधेयक निर्माणमा जुटिरहेको उल्लेख गर्नुभयो।
हाम्रा चाहिँ विधेयकहरू प्रदेशको लागि आवश्यक कानुनको तयारीका विभिन्न स्थानमा राय संकलन गर्ने, मानव अधिकार तथा मानवीय कानुन सम्बन्धी चाहिँ अन्तर्क्रिया गर्ने, मुलुकै ऐन अब खारेज हुँदैछ यो विषयमा पनि, जस्तो 75 भाद्र 1 गतेबाट चाहिँ खारेज हुन्छ, र अन्य विधेयक खास गरी हामीले केही विधेयकहरूको तयारी गरेका छौँ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त सचिव उपेन्द्र केशर खनालले आगामी असारभित्र मस्यौदा तयार गरी प्रदेश सभामा प्रस्तुत गरिने बताउनु भएको छ। मन्त्रालयका शाखा अधिकृत हितप्रसाद पौडेलले सूचनाको हक सम्बन्धी केन्द्रीय कानूनको बारेमा प्रकाश पार्दै प्रदेश सूचनाको हक बनाउने तयारी भइरहेको उल्लेख गर्नुभयो।
कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चीनसँगको सिमानाका खोल्न पहल भइरहेको बताउनु भएको छ। कर्णाली रोहरा पर्यटन वर्ष 2075 को तयारीबारे जानकारी दिन मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा उहाँले सुर्खेतदेखि हिल्सा सडक विस्तारका लागि मन्त्री परिषदको बैठकले निर्णय गरेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा रारामा बस्ने कर्णाली प्रदेश मन्त्री परिषदको बैठकले चीनसँगको सिमानाका खोल्नका लागि पहल गर्ने उहाँको भनाइ छ। बैठकमा सुर्खेत हिल्सा प्रधानमन्त्री पर्यटन लोकमार्गको रूपमा हिल्सादेखि प्रदेश राजधानी सुर्खेतसम्म सडक विस्तारको निर्णय गर्ने तयारी भएको बताउनुभयो। मन्त्री ज्वालाले पर्यटन वर्षको प्रचार प्रसार उद्घाटन समयमा उपस्थित हुने अतिथिको व्यवस्थापन लगायतका विषयमा अहिले तयारी गरिरहेको बताउनुभयो। महोत्सव आउँदो वैशाख 1 गते प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। 5 लाख पर्यटन भित्र्याउने महत्वाकांक्षी लक्ष्यसहित कर्णाली प्रदेश सरकारले 2075 साललाई पर्यटक वर्षको रूपमा मनाउने निर्णय गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयले टेन्डरमा दरखास्त आह्वान गरेका निर्माण कम्पनीहरूको बोलपत्र नखोलेर 2 कम्पनीलाई निर्माणको ठेक्का दिएको भन्दै अख्तियारमा उजुरी परेको छ। वडा नम्बर 1 ग्राभेल विस्तारका लागि कम्पनीले टेन्डर आवेदन गरेकोमा कर्मचारी र इन्जिनियरको मिलेमतोमा एउटा कम्पनीको बोलपत्र आवेदन नखोलेरै 2 निर्माण कम्पनीलाई ठेक्का दिएको आरोप लगाइएको छ। माघ 7 गते दर्ता भएको आवेदनमा कुनै प्रतिक्रिया नआएपछि सुरु गरिएको खोजीमा अन्य आवेदनकर्ताको फाइल सिलबन्दी रहेको अवस्थामा फेला परेको हो। उजुरीमा अधिकतम मूल्य 7,75,000 रुपियाँका दरले 2 टेन्डर स्वीकार गरिएपछि सिलबन्दी नखोलेर मोलतोलमा काम गरिएको आरोप रहेको छ। उपमहानगरपालिकाले भने आरोपको खण्डन गरेको छ।
बाँकेको खजुरा गाउँपालिकाका क्षेत्रमा पहिलो पटक आधुनिक मेसिन जडान सहितको स्प्रे मेसिन किसानहरूलाई वितरण गरिएको छ। वडा नम्बर 2 पिछडा वर्ग समुदायको निम्ति छुट्याएको लक्षित वर्गको रकमले समुदायका स्थानीयहरूलाई अत्याधुनिक स्प्रे मेसिन वितरण गरिएको वडा अध्यक्ष देवीलाल शर्माले जानकारी दिनुभयो। वडाभित्र रहेका पिछडा वर्गको आर्थिक समृद्धिका लागि वडाले स्प्रे 1,000 लिटरको टङ्की सहित मेसिन उपलब्ध गराएको हो। आधुनिक मेसिनले एकै स्थानबाट 4 कट्ठा क्षेत्रफलमा औषधि छर्न सक्ने क्षमता रहेको नेपाल पिछडा वर्ग महासङ्घका वडा समितिका संयोजक गेनालाल मुरावलीले जानकारी दिनुभयो।
यातायात व्यवस्था विभागले प्रदेश नम्बर 5 480,481 सवारी दर्ता रहेको तथ्याङ्क सङ्कलन गरेको छ। देशमा संघीय शासन व्यवस्था लागू भएसँगै अञ्चलमा दर्ता भएका सवारी साधनलाई प्रदेशमा तहतमा ल्याउने गरी विभागले तथ्याङ्क सङ्कलन पूरा गरेको हो। देश संहितामा गएसँगै सवारी साधनको तथ्याङ्क पनि त्यही अनुसार राखिएको विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताउनुभयो। विभागको तथ्याङ्क अनुसार सबैभन्दा कम सवारी कर्णाली प्रदेशमा 822 रहेको पाइएको छ।
नेपाल रेडियोलोजी सोसाइटी प्रदेश नम्बर 5 विश्व स्वास्थ्य दिवसको अवसर पारेर रेडियोग्राफीहरूको भेला नेपालगञ्जमा गर्ने भएको छ। प्रदेश नम्बर 5, 6 र 7 विभिन्न अस्पताल र क्लिनिकहरूमा कार्यरत 200+ रेडियोग्राफीहरूको उपस्थितिमा भेला गरिने बताइएको छ। सोसाइटी प्रदेश नम्बर 5 नेपालगञ्जमा पत्रकार सम्मेलन गरेर दिवसको अवसरमा यही 24 गते CME कार्यक्रम र नववर्षको भित्तेपात्र विमोचन गर्ने जनाएको छ। भेलामा आफ्नो कामलाई कसरी गुणात्मक एवं प्रभावकारी बनाउने र पेसागत हक हित र दक्षताको अभिवृद्धिका विषयमा छलफल केन्द्रित हुने कार्यक्रम संयोजक सञ्जीव मिश्रले बताउनुभयो।
नेपालगञ्ज उपमहानगरपालिका 12 आगामी वर्ष असोज 20 गतेभित्र निशुल्क तथा अनिवार्य आधारभूत शिक्षाको वडा घोषणा गरिने भएको छ। हाल वडामा 3-5 वर्ष उमेर समूहका 71 बालबालिकाहरू विद्यालयभन्दा बाहिर रहेको हुँदा सबै बालबालिकाहरूलाई विद्यालयमा ल्याउनका लागि रणनीति तयार गरी मिति तोकेरै कामलाई तीव्रता दिएको वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बताउनुभयो। वडा अध्यक्ष सुवेदीको संयोजक गठित एउटा शिक्षा समितिले अहिले निशुल्क तथा अनिवार्य शिक्षा घोषणाका लागि हस्ताक्षर सङ्कलन गरिरहेको छ।
हामीसँग राष्ट्रिय खबरसँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिटो छरितो सूचना पाउने व्यवस्था गर्न सरकारवालाको माग, प्रदेश सुहाउँदो सूचना आयोगको गठनको प्रस्ताव, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले चीनसँगको सिमानाका खोल्ने पहल भइरहेको भनाई लगायतका खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। प्रधानमन्त्री केपी शर्मा ओलीले तीन दिने राजकीय भ्रमण आजदेखि गर्दै हुनुहुन्छ। पहिलोपटक नेपाली कलाकारलाई समेत औपचारिक रूपमा भ्रमण टोलीमा समावेश गर्दै प्रधानमन्त्री ओली अहिले बिहान 9 बजे नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली उड्नुहुने भएको छ। परराष्ट्र मन्त्री प्रदीप ग्यावली र केही परराष्ट्रविदहरू यसअघि नै भारत भएकाले उहाँहरू उतैबाट दिल्ली पुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा 54 जना सदस्य रहेका छन्। आज साँझ नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले भोलिबाट मात्र राजनीतिक तथा उच्चस्तरीय भेटवार्ता सुरु गर्नुहुने भएको छ। भ्रमणको दोस्रो दिन भोलि बिहान राष्ट्रपति राजनाथ कोविन्द र त्यसै गरी विदेश मन्त्री सुषमा स्वराजसँग छुट्टा छुट्टै भेटवार्ता गर्ने प्रधानमन्त्री ओलीले बिहान 11 बजे भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। सामूहिक तथा एकल भेटपछि संयुक्त वक्तव्य जारी गर्दै दुवै मुलुक प्रधानमन्त्रीले केही सम्झौता पत्रमा हस्ताक्षर गर्ने तथा एकीकृत भन्सार चौकीको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ। भोलि 4 बजेबाट भने प्रधानमन्त्री ओलीले भारतीय नेताहरूसँग छुट्टा छुट्टै सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। पर्सि पाटनगरमा जीपी पन्तको कृषि तथा प्राविधिक विश्वविद्यालयको अवलोकन गर्ने प्रधानमन्त्री ओली साँझ 6 बजे काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।
सरकारले स्थानीय तहमा आवश्यक 37,257 कर्मचारी जनसङ्ख्याको आधारमा पठाउने जनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका 753 स्थानीय तहमा जनसङ्ख्याका आधारमा कर्मचारी पठाउन थालेको बताएको छ। जनसङ्ख्याका आधारमा स्थानीय तहलाई 9 भागमा वर्गीकरण गरेर कर्मचारी पठाउन लागेको मन्त्रालयको भनाइ छ। 25,000 जनसङ्ख्या रहेका 334 गाउँपालिकामा 10,216 र 25,000 बढी जनसङ्ख्या 126 गाउँपालिकामा भने 5,044 कर्मचारीको दरबन्दी स्वीकृत भएको छ।
नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच 9 गते पार्टी एकता गर्ने सहमत भएको छ। हिजो बसेको बैठकमा एकता समितिको बैठकले दुवै अध्यक्षलाई पार्टी एकताका लागि गठित 2 कार्यदलको सिफारिसका आधारमा 9 गते पार्टी एकता गर्ने सहमति भएको जनाइएको छ। यसका लागि दुवै नेताहरूले पार्टीभित्र आन्तरिक छलफल गरी निर्देशन दिने ओलीका प्रिय संयोजक चेतन अधिकारीले बताउनुभयो।
पछिल्लो समय महिला तथा बालबालिकामाथि भइरहेको हिंसा र दुर्व्यवहारका घटनाप्रति सिबिनले चिन्ता व्यक्त गरेको छ। हिजो नेपालगञ्जमा पत्रकारसँगको छलफलमा सिबिनले खास गरी बालिकामाथि भइरहेको बलात्कारका घटनाप्रति दुःख व्यक्त गर्दै दोषीमाथि कारवाहीको माग गरेको हो। प्रविधिको दुरुपयोगका कारण पनि हिंसा र दुर्व्यवहारका घटना बढेको भन्दै सिबिन नेपालगञ्जका प्रमुख सिद्धराज पनिरूले अभिभावकहरूले पनि आफ्ना छोराछोरीमाथि निगरानी बढाउन जरुरी रहेको बताउनुभयो।
वीरेन्द्रनगरको वडा नम्बर 16 रहेको आदर्श माध्यमिक विद्यालय मेलीले विभिन्न कार्यक्रम गरी 67 वार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ। कार्यक्रममा 2008 सालदेखि 74 सालसम्मका विद्यालय व्यवस्थापन समितिका 13 जना अध्यक्षहरूलाई सम्मान गरिएको छ। यस्तै चन्दादाता 1 जना, अभिभावक 2 जना र भवन निर्माणमा सहयोग गर्ने 1 जनालाई पनि सम्मान गरिएको प्रधान अध्यापक राजकुमार सापकोटाले जानकारी दिनुभयो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर ढकालले को अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिक लक्ष्मीप्रसाद ढकालको पनि उपस्थिति रहेको थियो। कार्यक्रम स्रोत व्यक्ति लोकप्रसाद ढकाल को पनि सहभागिता रहेको जनाएको छ। कार्यक्रममा 2074 सालको नतिजा प्रकाशनका साथै पुरस्कार वितरण र नवनिर्मित भवनको उद्घाटन पनि गरिएको छ। कार्यक्रमको सञ्चालन शिक्षक खगेन्द्र प्रसाद गौतमले गर्नुभएको हो। हामीसँग विदेश र खेल खबर अझै बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम।
रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक श्रेफसँगै राष्ट्रिय खबर प्रस्तुत गर्यौं। अब बाँकी खबरमा लागू सोझे एउटा अन्तर्राष्ट्रिय खबरतर्फ। भारतीय अभिनेता सलमान खानलाई 5 वर्षको जेल सजाय सुनाइएको छ। कालो हरिणको शिकार गरेको मुद्दामा उहाँलाई जोधपुर अदालतले 5 वर्षको जेल सजाय सुनाएको हो। अदालतको फैसला लगत्तै सलमानलाई प्रहरीले पक्राउ गरेको छ। 3 वर्षसम्मको सजाय मात्र धरौटीमा छुट्न सक्ने व्यवस्था भएकाले खान जेल बस्नुपर्ने भएको छ। अभिनेता खानले सर्वोच्च अदालतमा अपिल गर्न सक्नुहुनेछ।
भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। यही चैत 27 गतेदेखि 29 गतेसम्म सुर्खेतको रानीबासमा हुने 10 राष्ट्रपति रनिङ सिलको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्ला खेलकुद विकास समिति सुर्खेतले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। प्रतियोगितामा सुर्खेतका विभिन्न ठाउँका 900 भन्दा धेरै खेलाडीले प्रतिस्पर्धा गर्ने जिल्ला खेलकुद विकास समिति सुर्खेतले जनाएको छ। प्रतियोगितामा भलिबल, उसु, तेक्वान्डो, कराते, एथलेटिक्स र कबड्डी गरी 6 खेलमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा भलिबल र कबड्डीमा सम्मान 18 स्वर्ण, 18 रजत र 18 काँस्य पदक दिने भएको छ भने उसु र तेक्वान्डोमा पनि सम्मान 6 स्वर्ण, 6 रजत र 12 काँस्य दिइने भएको छ। यस्तै कराँतेमा 8 स्वर्ण, 8 रजत र 16 काँस्य, एथलेटिक्समा 38 स्वर्ण, 38 रजत र 38 काँस्य पदक सहित 132 काँस्य पदक हस्तान्तरण गरिने भएको छ। प्रतियोगिताको सञ्चालनको लागि झन्डै 12,50,000 रकम आवश्यक पर्ने खेलकुद विकास समितिका कोषाध्यक्ष बिरबहादुर रावतले जानकारी दिनुभयो। उहाँले सुर्खेतका 9 स्थानीय तहबाट करिब 11,00,000 सहयोग जुटिसकेको भन्दै प्रतियोगिता सम्पन्न गर्नको लागि अझै 1,00,000 रुपियाँ अपुग रहेको बताउनुभयो।
यसैबीच प्रतियोगिताको लागि हिजोदेखि सुर्खेतका 6 स्थानबाट खेलाडीहरूको छनौट सुरु गरिएको छ। सुर्खेतका क्षेत्र नम्बर 1 का 3 स्थान र 2 का 3 स्थानमा विभाजन गरेर खेलाडीहरू छनौट भइरहेको समितिका अध्यक्ष चन्द्रकुमार गिरीले बताउनुभयो। उहाँले दुवै ठाउँबाट छनौट भएका खेलाडीहरूले प्रतियोगिताको लागि रानीवासमा प्रतिस्पर्धा गर्न पाउने भएका छन्। उहाँले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको भन्दै केही दिनमै सबै काम सकिने बताउनु भएको छ। उहाँले खेलकुद क्षेत्रमा लगानी गर्न नसक्दा खेल क्षेत्रको विकास हुन नसकेको भन्दै खेल क्षेत्रको विकासका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभएको छ। यस्तै आयोजक जनता माध्यमिक विद्यालयका रानीवासका प्रधानाध्यापक विनोद यादवले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको भन्दै आफूहरू खेलाडीहरूलाई स्वागत गर्न आतुर रहेको बताउनु भएको छ। उहाँले ग्रामीण ठाउँमा यति ठुलो प्रतियोगिता सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रतियोगितामा सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। प्रतियोगिताको उद्घाटनमा भने कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल राहुलले गर्ने जनाइएको छ।
सर्वाधिक पुरस्कार राशिको धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर युनाइटेड र रूपन्देही च्यालेन्जर्सलाई 7 हराएको छ। महेन्द्रनगरले 145 रनको लक्ष्य 7 बल बाँकी छँदा 4 विकेट गुमाएर पुरा गर्यो। टोलीलाई जिताउन कप्तान विनोद भण्डारीले 38 बलमा 2 र 5 चौका सहित 61 रनको अर्धशतकै पारी खेल्नुभयो भने पुनित विष्टले 45 रन बनाउनुभयो। पहिला ब्याटिङ गरेको रूपन्देहीले प्रदीप एरीको 39 र सागर पुनको 38 रनसँगै 8 विकेट गुमाएर 144 रन बनाएको हो। जितसँगै महेन्द्रनगरले 3 खेलबाट 4 अङ्क जोडेको छ भने लगातार 4 खेल हारेको रूपन्देही अङ्कविहीन हुँदै पुछारमा रहेको छ। यस्तै विराटनगर किङ्सले घरेलु टोली टिम चौरा धनगढीलाई 18 रनले हराएको छ। 128 रनको सामान्य लक्ष्य पाएको घरेलु टोली धनगढी 20 ओभरमा 9 विकेट गुमाएर 109 रन मात्र बनाउन सक्यो। टोलीका लागि शङ्कर राणाले 25 र अस्फाक अलहमदले 22 र राजु रिजालले 18 रन बनाए पनि अरूले 2 अङ्क जोड्न सकेनन्। धनगढीलाई सस्तैमा समेट्ने क्रममा विराटनगरका पवन सराफले 4 विकेट लिनुभयो। टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले पवन सराफको 34 बलमा 41 रनसँगै 1 बल बाँकी छँदा सबै विकेट गुमाएर 127 रन बनाएको हो। विराटनगरलाई दबावमा राख्दै धनगढीका सुनिल धमनाले 4 ओभरमा मात्र 10 रन दिएर 4 विकेट लिन सफल हुनुभयो। धनगढीले 3 खेलबाट 2 जित र 1 हारसहित 4 अङ्क जोडेको छ भने 1 खेल कम खेलेको विराटनगरको 2 अङ्क रहेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
छिटो छरितो सूचना पाउने व्यवस्था गर्न सरोकरालाको माग, प्रदेश सुहाउँदो सूचना आयोगको गठनको प्रस्ताव।
स्थानीय तहमा जनसङ्ख्याको आधारमा कर्मचारी पठाउने केन्द्र सरकारको तयारी, करिब 37,000 कर्मचारी पठाइने।
54 सदस्यीय टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज भारत जाँदै यसअघि भएका सन्धि सम्झौता कार्यान्वयनमा जोड दिइने।
कालो हरिणको शिकार गरेको मुद्दामा भारतीय अभिनेता सलमान खान पक्राउ, 5 जेल सजाय।
र सुर्खेतको रानीवासमा हुने राष्ट्रपति रनिङ सिल्डका लागि छनौट खेल सुरु। धनगढी प्रिमियर लिग क्रिकेटमा महेन्द्रनगर र विराटनगर विजय।
हवस् त, तपाईँ हाम्रो भेट अहिले 8 भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट डिलु र मधुबन बिदा हुन्छौँ। नमस्ते।
Thank you.